यो रेडियो नेपाल हो। अब सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारको प्रभावकारिता वृद्धि, सत्ता गठबन्धन थप बलियो र प्रधानमन्त्रीको चीन भ्रमणका मुद्दामा एकमत बनाउने विषयमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल। भैरवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि आन्तरिक र बाह्य प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आफ्नै देशको नामबाट स्थापित विश्वको एकमात्र सम्बत नेपाल सम्बत सबै नेपालीको गौरवको विषय भएको राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। आगामी एक महिनाभित्र सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने। पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार र युक्रेनले आफू विरूद्ध अमेरिकी सहयोगमा प्राप्त लामो दूरीको क्षेप्यास प्रहार गरेको रूसको दावी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। समसामयिक राजनीति, सत्ता गठबन्धन र सरकारको प्रभावकारिता एवं प्रधानमन्त्रीको आसन्न चीन भ्रमण लगायतका विषयमा सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच छलफल भएको छ। हिजो भएको छलफलमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको तयारी अघि बढ़ाउने, कांग्रेस र एमाले बीच जिल्ला तहसम्म बनाइएका संयन्त्रहरूलाई थप बलियो बनाउने तथा सरकारको भूमिका थप प्रभावकारी बनाउने निर्णय भएको बैठकपछि नेताहरूले जानकारी दिनुभयो। कांग्रेस र एमाले बीच प्रधानमन्त्रीको चीन भ्रमणका मुद्दामा सहमति बनाउने उद्देश्यले छलफल गरिएको नेताहरूले बताउनुभयो। बैठकमा परराष्ट्र मन्त्री डाक्टर राणाले आफू उपचारका लागि जापान जाने र उतैबाट चीन भ्रमणमा जाने र प्रधानमन्त्रीको भ्रमणको तयारी अघि बढ़ाउने जानकारी दिनुभएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, परराष्ट्र मन्त्री आरजू राणा देउबाका साथै कांग्रेस महामन्त्री गगन थापा र एमाले उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण मुलुकको हितका लागि हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन सुर्खेतले हिजो वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर महतले प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयामका साथै नेपालको समृद्धिमा सहयोग पुग्ने बताउनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मात्रै नभई कांग्रेसकै उपसभापति धनराज गुरूङ विरूद्ध पनि सहकारी प्रकरणमा छानबिन भइरहेको र दोषी देखिएका सबैलाई कार्यवाही हुने प्रश्न पार्नुभयो। प्रवक्ता डाक्टर महतले विशिष्ट परिवेशमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेको तर आगामी 2084 आम निर्वाचनमा दलहरूले एक्लै एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि आन्तरिक र बाह्य प्रयास भइरहेको बताउनु भएको छ। गण्डकी प्रदेश सरकारका मन्त्री र पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको ज्ञापन पत्र हिजो बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले यो विषयलाई गम्भीरताका साथ लिएको बताउनुभयो। सरकारले सन् 2025 नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आसन्न चीन भ्रमणका क्रममा पर्यटक बढ़ाउने विषयमा चीनलाई आग्रह गरिने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालसहितको टोलीले त्यस विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको सम्बद्धहरूका तर्फबाट धारणा राख्ने क्रममा बताउनुभयो। त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेश मन्त्रालयका सचिव कुमान सिंह गुरूङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी लगायत सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सम्बत नेपालको राष्ट्रिय र मौलिक सम्बत भएको बताउनु भएको छ। शंखधर साखवालाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटा मात्रै सम्बत भएकाले नेपाल सम्बत सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताउनुभयो। राष्ट्रपति पौडेलले बहुभाषिक बहुसांस्कृतिक बहुजातीय बुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा आबद्ध राख्न पनि नेपाल सम्वतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। शंखधर स्वाखवाले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरीब एवं उत्पीड़ित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि उदाहरणीय कार्य भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले लोक कल्याणकारी कार्यबाट प्रेरणा लिनुपर्ने बताउनुभयो। कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शंखधर साखवालाई महामानवका रूपमा स्मरण गर्दै उहाँले देखाएको बाटोमा लाग्नु जरूरी रहेको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले राष्ट्रिय विभूति शंखधर साखवा र नेपाल सम्वतको प्रवर्धनका लागि थुप्रै कार्यक्रमहरू अघि बढ़ाइरहेको जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ निष्पक्ष र भइरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको हिजो उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थाको आवश्यक तयारीका लागि सुरक्षा निकायलाई निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले समाजमा अराजकता निम्च्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरूरी रहेको उल्लेख गर्नुहुँदै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो। उहाँले शान्ति सुरक्षा अमन चयन कायम राख्न तथा अपराध नियन्त्रण विपद व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि ठोस कार्ययोजना बनाएर अघि बढ़न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो। खास गरी सबै निकायहरूका बीचमा समन्वय जरूरी रहेकोमा गृहमन्त्रीले जोड़ दिनुभयो। गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश छिमेकी मुलुक चीन र भारतसँग जोड़िएको सुरक्षा संवेदनशील क्षेत्र भएकाले सीमा सुरक्षा लागू औषधको ओसार पसार मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप सुदृढ़ तुल्याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानून बनाएर संसदमा प्रवेश गर्ने अन्तिम चरणमा रहेको पनि जानकारी दिनुभयो। निर्वाचन आयोगले मंगिर 16 गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ। मतदाताका प्रश्न गुनासा र समस्या समाधानका लागि मतदाता नामावली निर्वाचन कार्यक्रम उम्मेद्वारी दर्ता मतदान प्रक्रिया लगायतका विषयमा आम मतदातालाई जानकारी उपलब्ध गराउने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो। बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म सञ्चालन हुने कल सेन्टरमा टोल फ्री नम्बर 1102 सम्पर्क राखी उपनिर्वाचनका विषयमा आफ्ना जिज्ञासा राख्न आयोगले आग्रह गरेको छ। मुलुकमा शान्ति सम्झौता भएको आज 18 वर्ष पूरा भएको छ। विक्रम सम्वत 2052 साल फागुन 1 गतेदेखि चलेको 10 वर्षीय माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन 2063 मंगिर 5 गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विस्तृत शान्ति सम्झौता भएको हो। सम्झौता अनुसार सरकारले विपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग 2071 माघ 27 गते गठन भएको थियो। शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन अप्नाइने मापदण्डमा प्रमुख दलहरूबीच सहमति भएसँगै पछिल्लो पटक 2080 चैत्र 30 गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवारका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिश गर्न गठित सिफारिश समिति गठन गरेर सरकारले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुंग्याउन सरकारसँग अनुरोध गरेको छ। आयोगले पीड़ितको सन्तुष्टिमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै आफ्ना विगतका सिफारिश कार्यान्वयन गर्न तथा अन्तर्राष्ट्रिय अभ्यास एवं मान्यता बमोजिम शान्ति प्रक्रिया टुंग्याउन अनुरोध गरेको छ। सरकार र तत्कालीन नेकपा माओवादी बीच विस्तृत शान्ति सम्झौताबाट प्रारम्भ भएको शान्ति प्रक्रियाको 18 वर्ष पूरा भएको सन्दर्भमा आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा पीड़ितलाई न्याय गरिने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 हालै संसदबाट संशोधन भई रिक्त आयोगहरू गठनको प्रक्रिया अघि बढ़ाउनलाई मानवाधिकार आयोगले सकारात्मक रूपमा लिएको पनि जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनु भएको छ। पर्वत अस्पतालको निरीक्षण एवं प्रविधिकरणको उद्घाटन गर्नुहुँदै हिजो उहाँले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेका मनोमानी अन्त्य गर्न मूल्य समायोजन गर्न थालिएको जानकारी दिनुभयो। सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्य सूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने भन्नुहुँदै उहाँले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। विपन्न र असहाय नागरिकले सहज रूपमा सबै खाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन् र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उहाँले बताउनुभयो। त्यस अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले अस्पतालको सुधारका लागि मागपत्र पेश गर्नुभयो। मन्त्री पौडेलले मागपत्र बुझ्नुहुँदै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भक्तपुर क्यान्सर अस्पतालले 14 वर्ष मुनिका बालबालिकाको क्यान्सरको उपचार निशुल्क रूपमा गर्ने कार्य शुरू गरेको छ। अस्पतालले मंगिर 2 गतेदेखि 14 वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निशुल्क रूपमा गर्न सेवा प्रारम्भ गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसियाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा 14 वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क गर्ने गरी गत कार्तिक 11 गते मन्त्रीस्तरीय निर्णय गर्नुभएसँगै अस्पतालले सो निर्णयलाई कार्यान्वयनमा ल्याएको हो। सरकारले सरकारी अस्पताल मध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनबाट यस्तो सेवा निशुल्क गर्ने निर्णय गरेको थियो। रक्षा मन्त्री मानवीर राईले आगामी 3 महिनाभित्र राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाबाट महत्वपूर्ण प्रगति हासिल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। रक्षा मन्त्रालयमा हिजो आयोजित प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री राईले जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताउनुभयो। मन्त्री राईले अबको 3 महिनाभित्र खाँदबारी किमाथाङका सड़कको ट्र्याक खुल्ने जानकारी पनि दिनुभयो। राष्ट्रिय गौरवको काठमाडौँ तराई मध्ये द्रतमार्ग आयोजनाको काठमाडौँ तर्फको प्रवेशविन्दुको विषयलाई निष्कर्षमा पुर्याउन सरकारवालासँग छलफल भइरहेको मन्त्री राईले जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले रक्षा मन्त्रालय र माथतको निकायको प्रगतिले आशा जगाएको बताउनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले सेनाको जिम्मेवारीमा रहेका आयोजनाको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न जंगी अड्डा निरन्तर रूपमा लागि परेको बताउनुभयो। रक्षा मन्त्रालयका सचिव रामेश्वर डंगालले करिडोर सड़क तीव्र रूपमा काम गर्न स्रोतको अभावले समस्या पैदा गरेको जानकारी दिनुहुँदै प्रशासनिक खर्च लक्ष्य अनुसार नै रहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारित समयमै सम्पन्न गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले 15 विश्व बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्ट्स च्याम्पियनशीप 2024 पदक प्राप्त गर्ने नेपाली खेलाड़ीहरूलाई सम्मान गर्नुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा हिजो प्रधानमन्त्री ओलीले खेलाड़ीहरूलाई बधाई दिँदै सम्मान गर्नुभयो। गत नोभेम्बर 5 11 मालदिवसमा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रूपेश शाही, प्रज्वल साक्य, रजनी साक्य र सोनाम मूलगुठीले दोस्रो स्थान हासिल गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा पर्याप्त सम्भावना रहेकाले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन गरिने विश्वास व्यक्त गर्नुभयो। नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेश बाबु श्रेष्ठले पर्यटन प्रवर्धनमा समेत योगदान मिल्ने खालका खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा मदन भण्डारी स्पोर्ट्स एकाडेमीका अध्यक्ष ध्रुव आचार्य लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जुनस्टनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल र अस्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार विमर्श भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। नेपाल र अस्ट्रेलियाबीच 64 वर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। डणेलधुराको परशुराम नगरपालिका 9 लिप्नामा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ। कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिकाका लागि छुटेको जीप हिजो साँझ दुर्घटना हुँदा परशुराम नगरपालिका 11 सलेताकी 40 वर्षीय मोती देवी सार्की र आलिताल गाउँपालिका 7 38 वर्षीय धना देवी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डणेलधुराले जनाएको छ। दुर्घटनामा 9 घाइते भएका छन्। घाइते मध्ये गम्भीर अवस्थामा रहेका 4 उपचारार्थ धनगढ़ी पुर्याइएको छ। जीप सड़कबाट 30 मिटर तल खसेको थियो। गत असोज 11 र 12 गते देशभर परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोका कारण ऊर्जा र सिंचाई क्षेत्रमा 13 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट असोज 14 गते गठित समितिले हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढ़ी पहिरोबाट जलविद्युत सिंचाई तटबन्ध र प्रसारण लाइनमा 13 अर्ब रूपियाँ भन्दा बढ़ी क्षति भएको उल्लेख गरिएको छ। प्रतिवेदन बुझ्नुहुँदै ऊर्जा मन्त्री खड्काले निकै मेहनतका साथ तयार पारिएको प्रतिवेदनलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढ़ने बताउनुभयो। सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ। साइबर अपराध सम्बन्धी कसूर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। प्रसाईलाई हिजै स्वास्थ्य जाँच गरी थप अनुसन्धानका लागि लिइएको साइबर ब्यूरोले जनाएको छ। पछिल्लो समय पाल्पाको रानीमहलमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न पुग्न थालेका छन्। पाल्पा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
रानीमहल दरबारलाई नेपालको ताजमहलका रूपमा लिने गरिन्छ। काली गण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि पश्चिमी कला कौशलमा रानीमहल दरबार रहेको छ। काली गण्डकी नदी उत्तरतर्फ बगेको यस स्थानलाई उत्तर वाहिनीको रूपमा समेत लिने गरिन्छ। अहिले रानीमहल दरबार पाल्पाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। दरबारका सबै कोठाहरूमा पुराना वस्तु राख्ने र संग्रहालयको रूपमा विकास गर्न जरूरी रहेको तानसेनका स्थानीय किरण चित्रकारले बताउनुभयो।
त्यतिखेरका लुगा फाटाहरू, हतियारहरू, औजारहरू सबै म्युजियमको हिसाबले राखेकोमा यहाँ पर्यटकहरूले अलिकति भुल्ने बाटो पनि हुन्थ्यो।
जनरल खड्ग शमशेरले आफ्नै रानी तेज कुमारीको सम्झनामा रानीमहलको निर्माण गरेका थिए। दरबार र यस क्षेत्र निकै राम्रो भए पनि उचित संरक्षणमा ध्यान दिनुपर्ने बुटवलबाट पहिलो पटक रानीमहल आउनु भएकी शोभा सुवेदीले बताउनुभयो।
राम्रो लाग्यो, व्यवस्थापन संरक्षण राम्रो हुनु पर्यो।
काली गण्डकी नदीबाटै जग निकाली बनाइएको महलभित्र 24 कोठा, पोखरी, मन्दिर, बगैंचा, तबेला आदि रहेका छन्। युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा दरबार बनाइएको हो। त्यो समयको सिप र कला कौशलको उत्कृष्ट नमूनाको रूपमा रानीमहल दरबार रहेको नेपाल संस्कृत विश्वविद्यालय दाङका प्राध्यापक डाक्टर विक्रमदेव नेपालको भनाई छ।
यो महल 9 वर्षमा पूरा गरेको, त्यतिखेर आधुनिक इक्विपमेन्टहरू पनि केही नभएको अवस्थामा पनि यति बलियो छ।
दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकको रूपमा समेत लिने गरिन्छ। रानीमहल दरबार क्षेत्रलाई विक्रम सम्बत 2072 साल साउन 10 गते नेपाल सरकार पुरातत्व विभागबाट तानसेन नगरपालिकामा हस्तान्तरण गरिएको हो। तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला,
रानीमहलको मात्र नभई त्यस वरपर रहेको क्षेत्रमा पनि हामीले बजेट विनियोजन गरेका छौँ। अहिले रानीमहलमा सिपेजको समस्या आएको छ, त्यसले गर्दा त्यसको सौन्दर्यमा केही क्षयीकरण भएको छ। हामी यो वर्ष त्यो सिवेज हटाउने प्रविधि प्रयोग गरेर यसलाई आकर्षक र सुन्दर बनाउने योजनामा रहेका छौँ।
दैनिक सरदर 500 देखि 1000 सम्म पर्यटक पुग्ने रानीमहलबाट तानसेन नगरपालिकाले वार्षिक रूपमा 60 लाख आमदानी गर्दै आएको छ। पर्यटनको निकै राम्रो सम्भावना भएकाले रानीमहल क्षेत्रलाई अझ बढी व्यवस्थित र प्रचार गर्ने हो भने यस क्षेत्रको आर्थिक विकासमा समेत यसले टेवा पुर्याउने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता अब्दुल हमीद सिद्दिकी भोलाको निधन भएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर 4 गणेशपुर निवासी कांग्रेस नेता सिद्दिकीको 57 वर्षको उमेरमा हिजो निधन भएको नेपाली कांग्रेसले जनाएको छ। इमान्दार र जुझारू स्वभावका सिद्दिकी पहिलो संविधान सभा 2064 सभासद हुनुहुन्थ्यो। नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले उहाँको निधनले बाँके कांग्रेसले नेता गुमाएको बताउनु भएको छ। उहाँको हिजै अन्त्येष्टि गरिएको छ। नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र नार्क र सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल बीच कृषि मौसम सल्लाह बुलेटिन कार्यक्रम प्रसारण हुने सम्बन्धी हिजो सम्झौता भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल सिंहदरबारमा रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामा र नार्कका कार्यालय प्रमुख काली प्रसाद उपाध्यायले कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक लामाले रेडियो नेपालबाट प्रसारण हुने कृषि र मौसम सम्बन्धी कार्यक्रम कृषिमा निर्भर हुने नागरिकलाई सन्देश र सही सूचना प्रवाह गर्नका लागि महत्वपूर्ण हुने बताउनुभयो। रेडियो नेपालबाट प्रत्येक शनिबार साँझ 6:25 देखि 6:35 बजेसम्म कार्यक्रम तथा कृषि सम्बन्धी विभिन्न सन्देश प्रसारणको निरन्तरताका लागि सम्झौता भएको हो। के अन्तर्राष्ट्रिय समाचार, युक्रेनले अमेरिकाबाट प्राप्त लामो दूरीका क्षेप्यास्त्र पहिलो पटक आफ्नो भूमिमा प्रहार गरेको रूसले दावी गरेको छ। रूसको रक्षा मन्त्रालयले मंगलबार बिहान युक्रेनले ब्रायन्स्क क्षेत्रमा लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरेको जानकारी दिएको छ। रूसी भूमिमा 5 वटा क्षेप्यास्त्र प्रहार गरिएको र आफ्नो सैनिक शिविरमा आगलागी भएको रूसी रक्षा मन्त्रालयले जनाएको छ। अमेरिकाले हालै मात्र रूसलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोगको अनुमति दिएको थियो। G20 का नेताहरूले प्रमुख भू राजनीतिक, सामाजिक, आर्थिक, जलवायु र वातावरणीय चुनौतीहरू एवं संकटलाई तत्काल सम्बोधन गर्न G20 रियो दी जेनेरियो घोषणा पत्र मार्फत आह्वान गरेका छन्। नेताहरूले G20 को भूमिकालाई दोहोर्याउँदै अत्यावश्यक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न उपयुक्त रहेको औंल्याउँदै दिगो विकासका लक्ष्यहरूप्रति दृढ़ प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले घोषणा पत्र मार्फत विश्व अर्थतन्त्रको सुधारिँदो सम्भावनालाई आत्मसात गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सहजीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने वाचा समेत गरेका छन्। अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकालको घोषणा गर्ने र कागजातविहीन आप्रवासीहरूलाई सामूहिक देश निकाला गर्ने अमेरिकी सेनाको प्रयोग गरी भनेर आफ्नो योजना सार्वजनिक गर्नुभएको विषयले अमेरिकामा तरंग ल्याएको छ। राष्ट्रपति जो बाइडेनको प्रशासनकालमा गैर कानूनी रूपमा आप्रवासीको संख्या बढ़ेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीहरूलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने घोषणा गर्नुभएको छ। अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब 1,10,00,000 मानिस गैर कानूनी रूपमा बसिरहेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2081-82 को पहिलो तीन महिनामा नेपालमा भित्रिने विप्रेषण 11.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह 11.5% वृद्धि भई 4,07,31,00,000,000 बराबर पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह 3,04,00,000,000 पुगेको छ। विगत तीन महिनामा गैर खाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्य वृद्धि उच्च भएको छ। मुख्य गरी तरकारी र गेडागुडीको मूल्य उच्च वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 4.8% भएको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 7.18% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.49% भएको छ। तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक 25.15% वृद्धि भएको छ, जुन सबैभन्दा उच्च मूल्य वृद्धि हो। जर्मन सरकारले नेपाललाई 1,00,00,000 युरो करिब 1,46,00,00,000 अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमका बीच नेपालका लागि जर्मनका राजदूत डाक्टर थोमस प्रिन्च र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव धनीराम शर्माले सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। उक्त अनुदान रकम नेपाल विद्युत प्राधिकरण मार्फत विद्युत वितरण सुदृढीकरण परियोजनामा खर्च हुनेछ। ऊर्जा दक्षता र विद्युत आपूर्ति विश्वसनीयता सुधार गर्दै लक्षित क्षेत्र का जनतालाई दिगो रूपमा विद्युत पहुँच सुनिश्चित गर्ने लक्ष्य परियोजनाको रहेको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको चालू खाता र सोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा संचिति हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा चालू खाता 1,11,87,00,000,000 बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता 59,65,00,000,000 बचतमा रहेको थियो। पहिलो तीन महिनामा सोधनान्तर स्थिति 1,84,49,00,000,000,000 बचतमा रहेको छ। त्यस्तै गत असार मसान्तसम्ममा 20,41,10,00,000,000 बराबर रहेको कुल विदेशी विनिमय संचिति तीन महिनामा 9.4% वृद्धि भई असोज मसान्तमा 22,32,28,00,000,000,000 पुगेको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार उच्च अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 51.11 अंकले घटेर 2,702.65 बिन्दुमा कायम भएको छ। मंगलबार 310 कम्पनीहरूका 2,25,88,000 शेयरहरू 10,46,83,20,000 रूपियाँमा किनबेच भएका छन्। नेपाल चेम्बर अफ कमर्सले भारतका लागि नवनियुक्त नेपाली राजदूत शंकर शर्मासँग भेटवार्ता गरी नेपाल भारत बीचको व्यापार तथा लगानी सहजीकरणका लागि आग्रह गरेको छ। भेटमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगीकार गरे पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको बताउनुभयो। भेटका क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ। राष्ट्रिय कर दिवस 2081 को अवसर पारेर आन्तरिक राजस्व विभागका महानिदेशक रामप्रसाद आचार्यसँग परिसंघले मंगलबार गरेको परिसंघमा परिचर्चा कार्यक्रममा कार्यवाहक अध्यक्ष वीरेन्द्र राज पाण्डेले करको दर नभई दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले करको दर नभई दायरा विस्तार गर्ने नीति सरकारले लिएको उल्लेख गर्दै अवैध कारोबार नियन्त्रणका लागि निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो।
भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही, सोही प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी र हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.2 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:29 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारको प्रभावकारिता वृद्धि, सत्ता गठबन्धन थप बलियो र प्रधानमन्त्रीको चीन भ्रमणका मुद्दामा एकमत बनाउने विषयमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि आन्तरिक र बाह्य प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आफ्नै देशको नामबाट स्थापित विश्वको एकमात्र सम्बन्ध नेपाल सम्बन्ध सबै नेपालीको गौरवको विषय भएको राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। आगामी एक महिनाभित्र सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने, पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य सूचकमा थप सुधार र युक्रेनले आफू विरूद्ध अमेरिकी सहयोगमा प्राप्त लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रूसको दावी। बिहान 7 बजेको समाचार सकियो, अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।